नमस्कार, स्वागत छ कार्यक्रम कोरोना संकट विशेषमा। प्रविधि संयोजनमा मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम कोरोना संकट विशेष तपाईँ सामुदायिक रेडियो गलगुटा फेम 102.4 मेगाहर्जबाट प्रत्येक दिन बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्दै आउनु भएको छ। तपाईँ कार्यक्रम कोरोना संकट विशेष सामुदायिक रेडियो गलगुटा फेम 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galgutafm.com, मोबाइल एप गलगुटा एफएम, हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। कार्यक्रम कोरोना संकट विशेषमा हामीले गलकुट नगरपालिका ताराखोला गाउँपालिका क्षेत्रभित्र कोरोना भाइरस COVID-19 बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको अभ्यास, कार्यान्वयनका लागि भइरहेका प्रयासहरू र आम मानिसले लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि उनीहरूले खेलिरहेको भूमिका र लकडाउनको अवज्ञा, यो सँगसँगै स्वास्थ्य क्षेत्रमा रहेको संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले उपलब्ध गराउन खोजेको PPE लगायतका सुरक्षा सामग्रीहरूको पर्याप्त उपलब्धता, यी विषयमा अलि बढी केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यस विषयमा हामी प्रत्यक्ष संवाद गरिरहेका छौँ। यसै बीचमा आज भने हामीले केन्द्र सरकारले स्वास्थ्य सामग्रीका लागि स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य कर्मीले लगाउने PPE लगायतका सामग्रीहरूको व्यवस्थापन, त्यस सँगसँगै स्थानीय सरकारको सहजीकरण, प्रदेश सरकारले गरिरहेको समन्वयात्मक भूमिका, यी विषयसँग सम्बन्धित रहेर कुराकानी गर्ने तयारीमा जुटेका छौँ। यस सँगसँगै आज हामीले गलकुट नगर क्षेत्र र ताराखोला गाउँपालिका क्षेत्रभित्र रिचार्जको सर्टेज भएको पनि हामीले जानकारी पाएका छौँ। यद्यपि रिचार्ज आउँदै गर्दा पनि कालोबजारी सुरुवात भएको समेत हामीले खबर पाएका छौँ। यस बारेमा तपाईँलाई प्रत्यक्ष यहाँहरूको जिज्ञासालाई पनि हामी लिनेछौँ। तपाईँ कार्यक्रम कोरोना संकट विशेष फेसबुक मार्फत सुन्दै हुनुहुन्छ भने फेसबुकमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ। त्यो जिज्ञासालाई पनि हामीले कार्यक्रममा स्थान दिने म यहाँहरू बिचमा जानकारी गराउन चाहन्छु। हामी प्रत्यक्ष रूपमा रेडियो कार्यक्रम मार्फत यहाँहरू बिचमा उपस्थित भइरहँदाखेरि तपाईँ सामुदायिक रेडियो गलकुट एफएम 102.4 मेगाहर्जबाट कोरोना संकट विशेष सुनिरहँदाखेरि तपाईँको ठाउँमा भएको कालोबजारीको बारेमा पनि तपाईँ हामी सचेत बन्नै पर्ने अवस्था छ। पछिल्लो जानकारी अनुसार गलकुट नगर क्षेत्रभित्र अरू खाद्यान्नको तुलनामा रिचार्जको बढी कालोबजारी सिर्जना भएको हामीले जानकारी पाएका छौँ। यसबारे हामी विशेष कुराकानी गर्नेछौँ। गलकुट नगरपालिकाको अनुगमन समितिले त्यसबारे के जानकारी पाएको छ भन्ने विषयमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ। त्यस सँगसँगै रिचार्ज गर्दै हुनुहुन्छ भने ई सेवा अथवा यो मोबाइल ब्याङ्किङबाट पनि तपाईँले गर्न सक्नुहुन्छ। त्यसबाट गर्नुभयो भने तपाईँले 100 रुपियाँको रिचार्ज गर्नुभयो भने नेपाल टेलिकमले 100 रुपियाँ रिचार्ज गर्दा 100 रुपियाँ बोनस गरी 200 रुपियाँ उपलब्ध गराउने गरेको छ। त्यसै गरी एनसेलले पनि 100 रुपियाँ रिचार्ज गर्दा 120 रुपियाँ अतिरिक्त थप बोनस रकमको रूपमा उपलब्ध गराउने गरेको छ। यसबारेमा तपाईँ सजग बन्नुभएको छ या छैन, हामीले पाएको जानकारी अनुसार 100 रुपियाँको रिचार्जलाई 140 रुपियाँसम्म किनबेच भएको पनि हामीले जानकारी पाएका छौँ। त्यसरी कालोबजारी भइरहँदा स्थानीय सरकारले त्यसलाई नियन्त्रण, कालोबजारी रोक्नका लागि कानुनी कारवाही कसरी अगाडि बढिरहेको छ, यो विषयमा हामी कुराकानी गर्नेछौँ। स्वास्थ्य संस्थाको अवस्थाको बारेमा पनि हामी कुराकानी गर्नेछौँ। सबैभन्दा पहिला केन्द्रीय सरकार गरिरहेको ऱ्यापिड टेस्टका बारेमा हामीले कुराकानी गर्ने तयारी गरिरहेका छौँ। त्यस सँगसँगै PPE लगायतका सामग्रीहरू स्थानीय स्तरमा कसरी व्यवस्थापन गरिएको छ, पालिकालाई व्यवस्थापन गरिएको छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ। यति बेला हामी कुराकानीको तयारीमा छौँ सांसद देवेन्द्र पौडेलसँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ। तपाईँ सामुदायिक रेडियो गलगुटा एफएम 102.4 मेगाहर्जमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 बढ्दो संक्रमण न्यूनीकरणका लागि स्थानीय सरकारले गरिरहेको प्रयास र स्थानीय स्तरमा लकडाउनकोलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि के गर्नुपर्छ र स्थानीय स्तरमा के गरिरहेका छन्, यो विषयमा हामी कुराकानी गरिरहेका छौँ। र कुराकानीका लागि विशेष प्रत्यक्ष संवाद, यो लाइभ रूपमा लाइभ प्रसारण भइरहेको रेडियो कार्यक्रम हो र यो कार्यक्रममा हामीले प्रत्यक्ष संवाद गर्ने गर्दछौँ। हामीसँग संघीय सांसद गलकुट क्षेत्रलाई हामीले बागलुङ निर्वाचन क्षेत्र नम्बर 2 छौँ। हामी बागलुङका पश्चिममा रहेका 4 गाउँपालिका र 2 नगरपालिका गरी 6 पालिकाहरू मिलेर बनेको निर्वाचन क्षेत्र नम्बर 2 सांसद प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र पौडेलसँग हामी कुराकानी गर्ने तयारी गरिरहेका छौँ। हामीले टेलिफोन सम्पर्क स्थापित गर्न खोजिरहेका छौँ। यद्यपि टेलिफोनको आवाज राम्रोसँग बुझिएन भन्ने जानकारी दिनुभएको छ, उहाँसँग हामी कुराकानी गर्ने तयारी गरिरहेका छौँ। यति बेला हामीसँग मान्य सांसद देवेन्द्र पौडेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। देवेन्द्र सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद छ यहाँलाई पनि।
विशेष गरेर सङ्घीय सरकारले यो लकडाउनको अवधिका लागि पनि केही लम्बाएको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णयले वैशाख 3 गतेसम्मका लागि लकडाउनको अवधि थप भएको छ, र यो लकडाउन सँगसँगै कोरोना भाइरसको महामारीको रूपमा, विश्वव्यापी महामारीको रूपमा फैलिरहँदाखेरि यसलाई रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय स्तरमा पनि आम मानिसलाई सचेत बनाउने कुरा र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कुरामा स्थानीय सरकारलाई बढीभन्दा बढी परिचालन गरिरहेको सन्दर्भमा थप यसलाई अझ बढी प्रभाव बनाउन सङ्घीय सरकारमा भएको र आम मानिसले जानकारी लिनुपर्ने विषयवस्तुहरू के विषयमा छलफल भएको छ, जानकारी गराइदिनु होला।
अब यो खास गरी हामी यति बेला संसारभरिका मानव जाति कोरोनाको प्रकोपबाट हामी अप्रत्याशित रूपमा आइपरेको हुँदाखेरि लडिरहेका छौँ र यसको औषधि पत्ता नलाइसकेको हुँदाखेरि मानिसबाट मानिसमा हुने यो संक्रमण नियन्त्रित गर्ने उपाय भनेकै मानिसदेखि मानिससँग टच नहुने कुरा नै सबभन्दा बढी प्रभावकारी उपाय रहेछ। यही विधि अपनाएर चीनले सापेक्षित रूपमा नियन्त्रण गरेको हामीले सूचना पाएका छौँ र नेपाल सरकारले पनि लकडाउन र बाहिरबाट मानिसहरू आवाज दावत गर्ने कुरालाई रोकेर मान्छेबाट मान्छेसँग चाहिँ टच हुने कुरालाई अलि नियन्त्रण गर्ने र त्यसको साथसाथै स्वास्थ्य कर्मीहरूलाई परिचालित गर्ने, सुरक्षा कर्मीहरूलाई परिचालित गर्ने र यो बेलामा आरोप प्रत्यारोप र विभिन्न प्रकारका असन्तुष्टि पोख्ने भन्दा पनि सबै नेपालीहरू एकजुट भएर स्वास्थ्य कर्मी, डब्ल्युएचओ र सरकारले गरेका नीति निर्देशन र कतिपय खास गरी प्राविधिकहरूले गरेका कुराहरूलाई गम्भीरतापूर्वक पालना गर्ने गरी हामी सबैलाई अपिल गरेको छ र अरू थप चाहिँ खास गरी यो जनताका दैनिक उपभोग्य वस्तुहरूबाट अभाव भएका, अलिकति गरिबीको रेखामा रहेका जनसमुदायहरूलाई पनि तत्काल कतिपय ठाउँमा राहत वितरणको निम्ति पनि पहल गर्ने सुरुवात गरेको छ र त्यसको साथसाथै जनता भोकले चाहिँ नमरुन् र अन्य उपचारका कारणले पनि नमरुन् भन्नको निम्ति आवश्यक चाहिँ तदारुकता, आवश्यक प्रकारको सक्रियता र त्यसको साथसाथै विदेशमा रहेका नेपालीहरूलाई पनि आवश्यकता अनुरूप ल्याउने कुरा तत्काल सम्भव नभए पनि सम्बन्धित देशसँग कुरा गरेर त्यहाँ चाहिँ सुरक्षित रहन राख्नको निम्ति पहल गर्न लिएको छ र सरकारले यसरी विभिन्न क्षेत्रमा आफ्नो भूमिकालाई अगाडि बढाएको छ।
यो सन्दर्भमा नेपाल सरकारले धेरैभन्दा धेरै सतर्कता अप्नाएको पनि हामीले समाचार मार्फत पनि धेरै जानकारी पाइरहेका छौँ। आम मानिसहरू अहिले पनि लकडाउन भनेको सामान्य हिजो अस्तिको जस्तो नेपालमा जुन खालको राजनीतिक घटनाक्रमहरू भए, त्यस पश्चात नेपाल बन्द लगायतका जुन खालका गतिविधि हुन्थे, त्यो हिसाबले लकडाउनलाई नेपाल बन्दकै स्वरूपमा लिएको अवस्था हामी देख्न सक्छौँ।
अब यो लकडाउन भनेको नेपाल बन्द अथवा कसैको निम्ति विरोध स्वरूप प्रकट गर्ने एउटा लोकतान्त्रिक अधिकार होइन। यो चाहिँ खास गरी यो जो जहाँ छ त्यहीँ बस्ने अथवा हामीले जो आइसोलेसन वार्ड भनेका छौँ र एउटा व्यक्तिबाट अर्को व्यक्तिमा टच हुन नदिने गरी अलिकति शङ्का लागेका बिरामीहरूलाई राख्ने, हामीले जो क्वारेन्टाइन भनेका छौँ त्यो पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमित नहुने गरी शङ्कास्पद भएका व्यक्तिहरूलाई एउटा निश्चित ठाउँमा निश्चित दूरीमा राख्ने विधि हामीले भनेका छौँ। त्यसकारण यी विधि भनेकै, यो प्रणाली भनेकै, यो हडताल वा कुनै त्यस्तो प्रकारको नेपाल बन्द वा यस्तो प्रकारको गतिविधि होइन। यो चाहिँ जो जहाँ छ त्यहीँ चाहिँ रहने र एकदमै आवश्यक पर्ने भौतिक वस्तुहरूलाई राज्यले नियन्त्रण नगर्ने, त्यसको निम्ति आवश्यक सुरक्षा प्रक्रिया अप्नाएर बजारीकरणलाई एउटा असहज स्थिति सिर्जना नगर्ने गरी भूमिका निर्वाह गर्ने, यस्तो प्रकारको लकडाउन चाहिँ सायद नेपालमा पहिलोपटक हामीले बेहोरेका छौँ र यसलाई त्यही रूपमा आम जनसमुदायलाई बुझिदिनुको पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ।
पछिल्लो समय लकडाउनको अवधिमा सरकारले पनि अत्यावश्यक आवश्यक वस्तुहरूको सहज आपूर्तिको व्यवस्थापन अथवा ढुवानीका लागि पनि अत्यावश्यक सामग्रीहरू उपलब्ध गराउने र आम मानिसहरू अत्यावश्यक सामग्री खरिदका लागि बजारसम्म आउन सक्ने भन्ने जानकारी पनि दिएको छ। सरकारले यो घोषणा पनि गरिरहेको छ, लकडाउन अवधिमा सकेसम्म होम क्वारेन्टाइनमा बस्ने र अत्यावश्यक काममा बाहेक घरबाट ननिस्किने भनेर भनिरहँदाखेरि आम मानिसहरूले लकडाउनलाई अलिकति अवज्ञा गरेको पनि केही स्थानमा हामी पाउँछौँ। त्यस सँगसँगै स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले केही सुरक्षा सामग्रीहरू उपलब्ध गराउन सकेको छैन भनेर बेला बेलामा टिका टिप्पणी हुने गर्दछ। यद्यपि गलकुट र निर्वाचन क्षेत्र नम्बर 2 समग्र बागलुङका हिसाबले पनि तपाईँले केन्द्र सरकारकै हिसाबले केही स्वास्थ्यका चिकित्सकहरूले लगाउने पिपी लगायतका सुरक्षा सामग्रीहरू लिएर गलकुट लगायतका पश्चिम क्षेत्रमा उपलब्ध गराउनु भयो भन्ने जानकारी आएको छ। यो कति सेट उपलब्ध गराउनु भएको हो भन्ने जानकारीको लागि पनि म
अब यो खास गरी सेटको संख्या भन्दा पनि आवश्यक पिपी र प्राथमिक सामग्रीहरू पठाउन हामीले पहल गरेका छौँ। बागलुङको दुई नम्बर क्षेत्रमा पर्ने खास गरी कुनै पनि स्वास्थ्य चौकीमा यो रोग देखिएको छैन। बुर्तिबाङमा एकजनालाई संक्रमित हो कि विदेशबाट आएकोलाई भन्ने अनुमान थियो, पछि त्यो नेगेटिभ आइसकेपछि त्यस्तो अवस्था छैन। तर बागलुङकै अञ्चल अस्पताल जो बागलुङ बजारमा छ त्यहाँ संक्रमितहरू भएको हुँदाखेरि खास गरी स्वास्थ्य मन्त्रालय प्रदेशको संरचना केन्द्रको संघको स्वास्थ्य मन्त्रालय र चिकित्सकहरू र सम्बन्धित पक्षहरूसँग त्यो अस्पतालमा आवश्यक प्राविधिक आवश्यक सामग्री त्यसको साथसाथै आइसोलेसन वार्डलाई थप्ने कुरा पिपी थप्ने कुरा र अरू आवश्यक चाहिँ सामग्री उपलब्ध गराउने कुरामा हामी चाहिँ निकै टचमा नजिकमा रहेर स्वास्थ्य मन्त्रालय र सम्बन्धित चिकित्सक र प्रशासन इकाइका प्रमुखहरूसित कुराकानी गरिराखेका छौँ र आवश्यक सहयोग हुँदै पनि गएको छ, सहयोग गर्ने प्रतिबद्धता पनि उहाँहरूले जनाउनु भएको।
तपाईँले केही स्वास्थ्यसँग सम्बन्धित ती सुरक्षा सामग्रीहरू बुर्तिबाङमा लगेर हस्तान्तरण गरेको पनि सामाजिक सञ्जालमा समाचार पनि आइसकेको छ र केही तस्विरहरू पनि हामी बीचमा आएका थिए, ती सेटहरू कति थिए अथवा कुन पालिकामा कसरी वितरण गरिएको थियो भन्ने?
सयौं सेटहरू पठाएको छु, तीन चार पटक चाहिँ पठाइसकेको छु मैले र सेटहरू त खास गरी त्यत्तिकै पनि सामग्री पुर्याउनलाई नजाँदाखेरि पनि पुग्ने गर्थ्यो, तर त्यसको साथसाथै केही पाँच सातवटा स्वास्थ्य चौकीहरूमा पसेर त्यहाँको स्वास्थ्य अवस्था अरू बिरामीहरूको अवस्था पनि मैले बुझेँ र सयौं चाहिँ पिपीहरू हामीले सम्बन्धित ठाउँमा सम्बन्धित स्वास्थ्य चौकीमा पुर्याएका छौँ। आवश्यक माग भयो भने अरू पनि पुर्याउने भनेका छौँ र माग हुन बित्तिकै पुर्याउने र त्यसको निम्ति आवश्यक च्यानल बनाउने र त्यो च्यानलबाट सामग्री पठाइदिने गरी स्वास्थ्य मन्त्रालयमा व्यवस्था गरिएको।
तपाईँले यस अगाडि नै भनिसक्नु भएको छ कि यो समय यो महामारीको हिसाबले सबै एकताबद्ध भएर यसलाई पूर्ण रूपमा सावधानी अप्नाएर योसँग लड्न सकिन्छ, त्यो बाहेक विकल्प हामीसँग छैन भनिसक्नु भएको छ। यद्यपि पछिल्लो समयमा जुन पालिकाहरू र प्रदेश र केन्द्र बीचमा देखेको एउटा अभ्यास छ, स्थानीय पालिकाले प्रदेशको मातहतबाट केही सामग्री आउँछन् त्यसअनुसार हामीले त्यो खालको व्यवस्थापन गर्छौँ सहजीकरण गर्छौँ भन्ने खालको, अनि केन्द्रबाट प्रदेशले फेरि थप हामीले सामग्रीको समन्वयात्मक भूमिका मात्रै निर्वाह गरेको हो, केन्द्रबाट स्थानीय तहमा हस्तान्तरण हुन्छ भन्ने यो खालको अलिकति एउटा सरकारदेखि अर्को सरकारसँग समन्वयात्मकको अभाव हो कि भन्ने पनि लाग्छ नि हामीलाई, त्यस्तो अवस्था हो?
अब यो चाहिँ खालि हामीले अब यो सङ्घीय प्रणालीको अधिकारको क्षेत्राधिकारको बारेमा यो पछि समीक्षा गर्ने विषय हो र अहिले निजी क्षेत्रबाट हुन्छ कि कतिपय व्यावसायिक साथीहरूको सहयोगबाट हुन्छ कि राज्यका विभिन्न संयन्त्रहरू प्रयोग गरेर हुन्छ कि कतिपय गैर सरकारी संस्थाहरू मार्फत चाहिँ प्रयोग गरेर हुन्छ कि, हामीले अहिले जनतालाई जहाँ जहाँ चाहिँ शङ्का लागेको छ त्यहाँ सुरक्षित रूपमा सामग्री पुर्याउने, जनतालाई आश्वस्त रहनको निम्ति अपिल गर्ने, भौतिक वस्तुहरूलाई चाहिँ सहजीकरण गर्ने, अनावश्यक चलखेल हिँडुलाई रोक्ने कुरा नै अहिलेको निम्ति आवश्यक कुरा हो। अहिले सरकारका तीन तहका संरचनाको बारेमा विवाद गर्ने भन्दा पनि अहिले जहाँ जसरी सम्भव हुन्छ उद्धार गर्ने, सहयोग गर्ने र अलिकित अभावलाई पूर्ति गर्नको निम्ति पहल गर्ने समय हो, यो समीक्षा हामी पछि गरौँला।
त्यो सँगसँगै जोडिएको अर्को एउटा जिज्ञासा पनि छ, निजी अस्पतालहरू अथवा निजी क्षेत्रकाबाट सञ्चालित स्वास्थ्य संस्थाहरूले पनि थप कोरोनाकै आशंकामा अन्य मौसमी बिरामीहरूलाई पनि मौसम अनुसार जुन खालको रोग लाग्ने गर्दछ त्यो खालको बिरामीहरू अहिले पनि उपचारका लागि सहज रूपमा नआउने गरेको अथवा उनीहरूलाई उपचार नगर्ने गरेको भन्ने गुनासो सुनिन्छ, त्यसतर्फ यहाँहरूको ध्यान कतिको केन्द्रित भएको छ?
निकै ध्यान गएको छ, यो सबैतिर सुनेको हुँदाखेरि हामीले सम्बन्धित ठाउँमा सूचना पनि पुर्यायौँ र हिजो चाहिँ मन्त्रीमण्डलले निजी क्षेत्रका स्वास्थ्य कर्मीहरूलाई पनि काममा लगाउने र आवश्यक चाहिँ अरू सरकारी क्षेत्रका स्वास्थ्य कर्मीहरू सरहनै चाहिँ सुविधा प्रदान गर्ने गरी हिजो क्याबिनेटले निर्णय गरेको छ र अघि पछि चाहिँ आर्थिक चलखेलको निम्ति हानथाप गर्ने र जनतालाई आपत परेको बेलामा सामान्य प्रकारका उपचारहरू पनि नगर्ने, निजी क्षेत्रका कतिपय अस्पतालहरूलाई एउटा कालो सूचीमा राख्ने, रेकर्ड राख्ने गर्नुपर्छ र यस्तो प्रकारको प्रतिकूल परिस्थितिमा आफ्नो जिम्मेवारी छोडेर दायाँ बायाँ गर्न मिल्दैन। यो बेला सबभन्दा बढी भूमिका निर्वाह गर्ने भनेको अस्पतालहरू हुन्, चाहे निजी क्षेत्रका हुन् चाहे चाहिँ सरकारी क्षेत्रका हुन्, त्यो भूमिकामा सबै रहनुपर्छ र निजी क्षेत्रले हामीले चाहिँ इच्छा लाए अनुसार हामी गर्छौँ नभए गर्दैनौँ भन्ने प्रकारको गैर जिम्मेवारी कुराहरू गर्न मिल्दैन, त्यो नगर्नुको निम्ति सरकारले आवश्यक चाहिँ प्रक्रिया अनुरूप नै निर्देशन गरिसकेको छ।
यो पछिल्लो समयमा जुन खालका बिरामीहरूको उपचारका हिसाबले पनि सरकारले अगाडि त बढायो तर कानुनकै हिसाबले अझै त्यो कानुनको चरणमा आइ नसकेको हो कि भन्ने पनि केही देखेको छ। सरकारले बागलुङमा ऱ्यापिड टेस्टको व्यवस्थापन गर्ने भनेर घोषणा गर्यो। टिम काठमाडौँबाट पठाएको पनि पत्रकार सम्मेलन मार्फत पनि जानकारी गराइयो। यद्यपि अहिलेसम्म बागलुङमा ऱ्यापिड टेस्टको लागि हिँडेको टोली आइ नपुगेको जानकारी आएको छ।
आउँदैछ, त्यसको निम्ति कुरा भइसकेको छ। उहाँहरू सबै आवश्यक सामग्री लिएर सबै निर्णय भइसकेको अवस्था छ र कतिपय त्यहाँ आवश्यक पर्ने भौतिक सामग्रीहरूको निम्ति बजेट विनियोजन हुने प्रक्रिया पनि अगाडि बढेको छ। खालि अब साइडतिर अरू प्रश्न उठ्ने भएको हुँदाखेरि त्यसको पनि कोटेसनको प्रक्रिया पुरा गरेर जानुपर्ने भएको हुँदाखेरि कोटेसन पनि आजदेखि नै सुरुवात भइसकेको छ। त्यसो भएर त्यहाँ खास गरी अरू थप आइसियु र त्यहाँका कतिपय पूर्वाधार निर्माणको निम्ति निकै चाहिँ सचेततापूर्वक सम्बन्धित निकायमा निकै जोडतोडका साथ हामीले कुरो उठाएका छौँ। मलाई जहाँसम्म विश्वास छ, बागलुङ अस्पतालले केही न केही आफ्नो रूपलाई हिजोको अवस्थामा नराखेर परिवर्तन गर्नेछ, त्यो प्रक्रिया अगाडि बढ्यो।
जस्तो बागलुङकै निर्वाचन क्षेत्र नम्बर एकका सांसद डाक्टर सूर्य पाठकले केन्द्रबाट पिपी सेटहरू सय थान बागलुङको आवश्यक लागि भनेर उपलब्ध गराउँदै गर्दा पनि बीच बाटोमै 50 सेट हरायो भन्ने पनि हामीले समाचार पायौँ। यस्तो खालको यो जसले भेट्यो उसले लगाउने अथवा उसले प्रयोग गरिदिने यस्तो खालको व्यवस्थापनको हिसाबले पनि आम मानिस अलि बढी त्रसित भएका हुन् कि अथवा स्वास्थ्य
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्रीसित नै मेरो सल्लाह भएर म स्वास्थ्य मन्त्रीलाई भेटेको थिएँ। सचिव र उहाँसित कुरा भएर पठाइएको सामग्री कतै पिता हरायो कि भन्ने कुरा उठ्यो। हराएको भन्दा पनि त्यो अर्को जिल्लामा केही प्रति छोड्नु भएको रहेछ, त्यो बारे पनि कुरा भएर हामीले चाहिँ अलिकति सचेत बनाउने, जहाँ जुन ठाउँको निम्ति सामग्री पठाइएको त्यही ठाउँमा पुर्याउनलाई पहल गर्नुहोस्, किनभने यो खास गरी यो COVID-19 यो नोभेल कोरोना भाइरस चाहिँ बागलुङमा देखा परेको हुँदाखेरि अन्यत्रका साथीहरूले बाटैमा बढी डिमान्ड गर्नुभन्दा पनि जहाँ बढी देखा परेको ठाउँमा आवश्यक सामग्री पुग्नको निम्ति सहजीकरण गर्नुपर्छ भनेर हामीले त्यो बारेमा नै समीक्षा गरेर सम्बन्धित ठाउँमा कुरा गरिसकेका छौँ।
त्यस सँगसँगै अब बागलुङमा पनि कुनै एउटा मेडिकल अब यो कोरोनाकै कारणले गर्दाखेरि बन्द गर्ने फेरि सञ्चालनमा आउने त्यस्तो खालको अवस्था देखिएको छ। तपाईँले पनि सामाजिक सञ्जाल मार्फत देख्नुभयो होला, ताराखोलाको एकजना 6 वर्षीय बालक गण्डकी मेडिकल कलेजले पनि उसलाई भर्ना नगरेको कुराहरू हामी बीचमा सामाजिक सञ्जाल मार्फतबाट आइरहेको छ, त्यसबारे तपाईँ जानकार हुनुहुन्छ?
म एकदम जानकार छु। त्यस प्रकारका सामाजिक अपराधजन्य क्रियाकलापहरू सामान्य प्रकारले बिरामी भएका मान्छेहरूलाई पनि बाल बालिकाहरूलाई पनि भर्नै नलिने भर्नै नगर्ने गैर जिम्मेवारी पूर्ण कामहरू चाहिँ गर्न मिल्दैन। त्यस प्रकारको अमानवीय त्यस प्रकारको गैर जिम्मेवार पूर्ण क्रियाकलाप गतिविधि गर्नेहरूलाई राज्यले आवश्यक प्रक्रिया अनुरूप चाहिँ रेकर्ड राखेर कारवाही गर्छ।
त्यस सँगसँगै अब लकडाउनलाई थप प्रभावकारी बनाउन सरकारले समय अवधि थप गरेको छ, फेरि पनि समय थप्छ कि भन्ने खालको पनि केही भ्रमहरू हामी बीचमा आइपुगेका छन्। आम मानिसहरू अझ कति दिन थपिने हो भन्ने खालको त्रसित भएको अवस्था पनि छ। यो लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि आम मानिस सचेत नभएका हुन् अथवा अवज्ञा गरेका हुन् के भन्नुहुन्छ?
यो अलिकति मानवीय स्वभाव पनि हो, अलि हामीले बढी लोकतन्त्रको अभ्यास गर्छौँ भन्ने नाममा राज्य सार्ने जतासुकै हो जेसुकै भन्नुहोस्, हामी त अलिअलि आफ्नो दैनिकी क्रियाकलाप हिजोको जस्तै गर्न पाउनुपर्छ भनेर अज्ञानतावश मान्छेहरूले चाहिँ अलिकति उल्लङ्घन गरेको पनि हामी पाउँछौँ। तर यो आंशिक हो, तर मूलभूत रूपमा जनताले सरकारले गरेको निर्देशन मानेकै पाइन्छ। म पनि वृत्तिबाङसम्म पुगेँ, सबैतिर हेरेँ, त्यसको साथसाथै आउने जाने क्रममा चाहिँ बिचका बाटाहरू जनताको चाहिँ गतिविधिहरू हामीले हेऱ्यौँ। अधिकांश मान्छेले झन्डै 95% नेपाली जनताले राज्यले गरेको लकडाउनको निर्णयलाई आत्मसात गरेको नै हामी पाउँछौँ। त्यसको साथसाथै अलिकति यो लकडाउन भनेको कस्तो भन्ने कुरा नबुझेर पनि दैनिक आपूर्तिका विषयहरू लेनदेन गर्नको निम्ति र कतिपय ठाउँमा आवश्यक नपर्दाखेरि पनि पासको माग गर्ने जान खोज्ने अलिकति चाहिँ छली कामहरू कुनै प्रकारको आवश्यक नपरेको कुरा देखाएर आउन जाउन गर्न खोज्ने प्रवृत्तिहरू बढेर गएको छ र त्यो प्रवृत्तिबाट सबै जोगिएर यो बेलामा जो जान्छौँ त्यहीँ बस्ने भनेको हुँदाखेरि विशिष्ट काम पऱ्यो भनेदेखि राज्यको कुनै निकायमा वडामा गएर त्यसको प्रमाणसहित चाहिँ सूचना दिने भनेको छ राज्यले, त्यस अनुरूपमा चाहिँ चहलपहल गर्न हामी भन्छौँ। अन्यथा राज्यले गरेको निर्णयलाई कडाइपूर्वक पालना गर्नको निम्ति आम जनसमुदायलाई अपिल गर्छौँ। मोटामोटी रूपमा पालना भएकै पाइन्छ, आंशिक रूपमा अलिअलि उल्लङ्घन गरेका घटनाहरू छन्, त्यसलाई पनि सच्याउन आवश्यक छ, किनभने यो कोरोनालाई रोक्ने विधि भनेकै मानिसबाट मानिसमा हुने टच निकटतालाई कन्ट्रोल गरेर मात्रै यसलाई रोक्न सकिन्छ।
त्यस सँगसँगै बागलुङ जिल्लामा सेना परिचालनको विषय पनि निकै पेचिलो बनेर आएको थियो। सेना परिचालन नगरेसम्म आम मानिस लकडाउनलाई पूर्ण रूपमा पालना गर्न गरेनन्, त्यसकारण चाहिँ अझ बढी हामी यो सेना परिचालन गरेर पनि लकडाउनलाई प्रभावकारी बनाउने भन्ने खालको एउटा जिल्ला प्रशासन कार्यालयमा पनि एउटा खालको विज्ञप्ति पनि हामी बिचमा आइपुग्यो। तर बागलुङ भनेको बागलुङ बजार मात्रै बुझियो कि अथवा बागलुङका समग्र स्थानीय पालिकाहरूलाई बुझ्न नसक्दा सेनाहरूको परिचालन अथवा व्यवस्थापनको काम अलपत्र परेको होइन?
यो सेना परिचालनको काम चाहिँ खास गरी कानुनी प्रक्रिया अनुरूप निश्चित ठाउँबाट निश्चित प्रक्रिया पुरा गरेर परिचालन हुन्छ र यस्तो दैवी प्रकोप अप्ठ्यारो परेको बेलामा कतिपय प्राकृतिक प्रकोप परेको बेलामा आवश्यकता अनुसार मुभमेन्टहरू बन्न सक्छ तर सेना परिचालन भन्दा बित्तिकै एक प्रकारको निर्णय हुनुपर्छ हामी चाहिँ त्यस्तो प्रकारको प्रतिकूल परिस्थितिमा पुगिसकेका छैनौँ सेनाले निकै सदा सहायतापूर्वक चाहिँ जनतालाई भन्सुन गरेको सम्झाएको हामीले पायौँ र म आफै पनि खास गरी मालडुङ्गामा म आफै जाँदाखेरि पनि टेस्ट गरेँ फर्किँदा टेस्ट गरेँ र हामी घोडाबानेमा पनि जाँदा पनि टेस्ट गऱ्यौँ फर्किँदा नै हामीले टेस्ट गरेर फर्क्यौँ र मैले चाहिँ खास गरी घोडा भनेको चाहिँ ब्यारेकभित्र त्यहाँको चाहिँ कर्नल साहबसित बसेर कुराकानी पनि हामीले गरेनौँ मैले खुसी व्यक्त गरेँ तपाईँले राम्रो गर्नुभयो यहाँ भनेर त्यसो भएको हुँदाखेरि हामीले यो सेना परिचालनभित्र पनि सुरक्षा संयन्त्रले कन्ट्रोल गर्न सक्छौँ भनेको छ तर फेरि पनि यस प्रकारको प्राकृतिक प्रकोपहरूमा अर्कै विधिले परिचालन हुनुभन्दा पनि जनताको सुरक्षाको निम्ति उहाँले निर्वाह गरेको भूमिकालाई हामीले सकारात्मक लिनुपर्छ
तपाईँ आफै पनि ती सुरक्षा सामग्रीहरू लिएर गलकोट लगायतका विभिन्न बागलुङको पश्चिम क्षेत्रका सबै पालिकाहरूलाई अथवा विभिन्न स्वास्थ्य चौकीको अवलोकन पनि गरिसकेको जानकारी दिनुभएको छ यी स्वास्थ्य चौकीहरूमा आवश्यक मात्रामा सुरक्षा सामग्री उपलब्ध छन्
अब यो आवश्यक मात्रा भनेको त त्यहाँ चाहिँ खास गरी बागलुङ हस्पिटल बाहेक ठ्याक्कै कोरोनाको बिरामीलाई चाहिँ जाँच गर्ने मेसिनहरू चाहिँ सबैतिर छैनन् खास गरी जाँच गर्नको निम्ति आवश्यक पर्ने सामग्रीहरू प्रारम्भिक रूपमा ज्वरो हेर्ने र प्रारम्भिक रूपमा बिरामीलाई जाँच गर्नको निम्ति चाहिने पिपिई सम्बन्धी सामग्री मात्रै प्रारम्भिक रूपमा पुगेको छ जस्तो चाहिँ त्योभन्दा अरू धेरै सामग्रीहरू सबै ठाउँमा पुग्ने सम्भव पनि छैन र सबै स्वास्थ्य चौकीमा नेपाल सरकारले भनेको पनि छैन त्यो बागलुङ बजारमा रहेको अञ्चल अस्पतालमा बाहेक त्यो सुविधा अरू सबै अस्पतालमा छैन फेरि पनि कुनै पनि बिरामी चाहिँ तत्काल बिरामी भयो भनेदेखि यी सामग्री प्रयोग गरेर सम्बन्धित ठाउँमा पुर्याउने अवधिसम्म तपाईँले भूमिका निर्वाह गर्नुहोला भनेर हामीले स्वास्थ्य कर्मीहरूको मनोबल उठाउने र सुरक्षा प्रतिनिधिहरूलाई पनि कहीँ त्यस्तो अप्ठ्यारो पर्यो भने कुनै बिरामी चाहिँ देखा पर्यो शङ्का लाग्यो भनेदेखि उहाँहरूलाई चाहिँ सामग्री प्रयोग गरेर स्वास्थ्य चौकीसम्म ल्याउनुको निम्ति तपाईँले सहजीकरण गर्नुपर्छ उहाँहरूलाई पनि हामीले भन्यौँ र हाम्रा जनप्रतिनिधिहरू पनि निकै सचेतनापूर्वक त्यहाँ भूमिका निर्वाह गर्नुभएको छ राहत र त्यस प्रकारको कुनै शङ्कास्पद मुभमेन्ट गतिविधि र कुनै केही देखा पर्यो भनेदेखि तपाईँहरू तिन पक्ष स्वास्थ्य कर्मी जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरू बसेर तुरुन्तै निर्णय गरेर पहल गर्न लिनुहुनेछ भनेर हामीले सबैलाई सचेत बनाउने कामहरू गरेका छौँ।
जस्तो सामान्य मौसम अनुसारका बिरामी हुँदाखेरि जुन खालको उपचार हुनुपर्ने हो स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जाँदाखेरि जुन खालको गन थर्मोमिटरको प्रयोग गर्ने भनेको छ सरकारले पनि गन थर्मोमिटर अहिलेसम्म बागलुङको पश्चिम क्षेत्रका स्वास्थ्य संस्थामा अहिलेसम्म उपलब्ध नभएको त्यस कारणले हामीले भाइरल ज्वरोका बिरामीहरूलाई सहज रूपमा हामीले उपचार गर्न सकिरहेका छौँ भन्ने खालको जुन खालको अभिव्यक्ति पनि चिकित्सकहरूबाट आइरहँदाखेरि सामान्य औषधि सामान्य उपचारकै अभावमा आम मानिसहरू कोरोना त्रासमा बाँचिरहेका छन् कि भन्ने हाम्रो जिज्ञासा।
अब यो सबै मैले अहिले पनि भनिसकेँ सबै प्रकारका सामग्रीहरू सबै चौकीमा उपलब्ध छैनन् उपलब्ध गराउनको निम्ति पहल गर्नु पर्यो भनेर साथीहरूले भन्नुभएको छ तर अब प्रारम्भिक रूपमा ज्वरो नाप्ने कामहरू चाहिँ त्यहाँ साथीहरूले मैले पनि सोधै गर्नुभएको छ पुरानै विधि अपनाएर सामान्यतया प्राप्त भएको पिपिईलाई प्रयोग गरेर उहाँहरूले चाहिँ रिक्स मोलेर चेक जाँच चाहिँ गरेको हामीले पायौँ त्यस्तो भया भयो त्यस्तो चाहिँ भागा भागको स्थिति कोही बिरामी भएर चाहिँ प्रतिकूल अवस्था परेको स्थिति छैन त्यसो भएर आवश्यकभन्दा बढी हामीले जनतालाई नभएको कुराको प्रचार गरेर जनतालाई त्रसित बनाउन पनि आवश्यक छैन तर फेरि पनि आवश्यक सतर्कता जे आफूसित सामग्री छ त्यो सामग्रीबाट आवश्यक सतर्कता अप्नाउने र सामग्री थप गर्नको निम्ति चाहिँ सरकारका निकायहरू स्वास्थ्य क्षेत्रमा पहल गर्ने गर्ने कुरा तयार गर्नुभएको छ त्यो पहल हामी गर्दैछौँ
र हामी कुराकानीको अन्तिम चरणमा पनि छौँ। यो राहतको कुरा पनि यहाँले उठाउनु भयो राहत वितरणकै हिसाबले सरकारले एकद्वार प्रणाली अनुसार जुन खालको मापदण्ड बनाएर निर्देशिका अनुसार नै स्थानीय पालिकाहरूलाई त्यो अनुसारको राहत वितरण गर्नका लागि भनेर केही बजेटहरूको व्यवस्थापन गरेको पनि हामीले जानकारी पाएका छौँ। त्यस सँगसँगै प्रदेश सरकारले पनि सहजीकरण र समन्वय गरिरहेको छ यद्यपि राहत वितरण कतिको प्रभावकारी भयो भएन भन्ने विषयमा अनुगमन अलिकति नभएको त्यो हिसाबले राहत पाउनु पर्ने मान्छेले नपाएको र नपाउनु पर्ने व्यक्तिले राहत पाएको भन्ने विषयमा तपाईँले अनुगमन गर्नुभएको छ।
अब यो मोटामोटी चाहिँ प्रायः सबै पालिकाहरूमा मैले बुझेँ अब राहतको जनताले गरेको माग अनुरूप चाहिँ नि अब प्राप्ति अथवा माथिबाट गएको निश्चित रकम वा छुट्टाइ विनियोजित भएको कुराले पुग्दैन, अलि बढी थप गर्नु पर्यो भन्ने कुरा पालिका र नगरका मेयरहरूले चाहिँ भन्नुभएको छ, पालिका प्रमुख र मेयरहरूले. अब अभाव र अपूर्णता छ, तर फेरि पनि सकेसम्म अब कि त सप्लाई दिनु पर्यो कि चाहिँ निरपेक्ष रूपमा त्यहाँ अब खास गरी अप्ठ्यारो परेका मान्छेहरूलाई दिँदाखेरि फलानाले पायो मैले किन पाइनँ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो. तर फेरि पनि मुख्य प्रश्न के हो भने कोही पनि व्यक्ति भोकले यो बेलामा भोकले र चाहिँ चुलो बाल्नै समस्या परेर एउटा अप्ठ्यारोमा नपरोस् चाहिँ तिनीलाई प्राथमिकता दिनु होला. अब अरू कतिपय अलिअलि आलोचना विरोध यसले पायो मैले पाइनँ भन्ने त हुन सक्छ, तर भोकले चाहिँ कोही पनि नमरोस्.
यद्यपि राहत नपाउनु पर्ने व्यक्तिले पाइरहँदाखेरि त्यो राहतको मिसयुजिङको कुरालाई चाहिँ थप जोड्न खोजेको,
अब त्यो चाहिँ अब अलिअलि मलाई त्यस्तो त लाग्दैन. अलिअलि चाहिँ कतै दलगत चाहिँ प्रभाव पर्छ कि भन्ने कुरा पनि केही ठाउँमा उठाउनु भएको छ. केही ठाउँमा चाहिँ अलिकति आवश्यक पाउने साथीहरूले नपाउने, कतिपय ठाउँमा चाहिँ पाउने हुन्छ कि भन्ने कुरा नै उठाउनु भएको छ. कतिपय ठाउँमा यो समुदायलाई हेरेर पो गरिन्छ कि भन्ने कुरा नै उठाउनु भएको छ. सबै कुरा यसलाई चाहिँ अलिकति माथि सरकारले गरेको निर्देशनअनुरूप लक्षित समुदाय जसलाई अप्ठ्यारो परेको जो साथै राहत चाहिएको हो ती समुदायलाई पुर्याउने प्रयत्न गर्नुहोस्. अब जो पापी छ आफूलाई दैनिकी समस्या केही परेकै छैन, कतिपय सामाजिक सञ्जालमा आएका कुराहरू जस्तै उनीहरूले त नैतिक रूपमा चाहिँ मलाई समस्या परो भनेर 10-20 चाहिँ किलो चामल थाप्न जानु पनि एउटा नैतिकताको प्रश्न हुन्छ. त्यस कारणले 10-20 किलो चामल थाप्न जानेहरूले आफ्नो चाहिँ नैतिकता यो बेलाको चाहिँ अप्ठ्यारो र लोभ पापमा नफसिकन सम्बन्धित पक्ष अथवा जो गरिब छ जो असहाय छ जो चाहिँ दैनिक हातमुख जोड्नको निम्ति समस्या परेको छ तिनलाई चाहिँ पहिचान गर्न सहयोग गर्नु पो अहिलेको निम्ति मानवीयता हुन्छ. त्यस कारणले अरू दायाँ बायाँतिर सोध्नुभन्दा पनि भोकले मर्ने जनताहरूलाई सहयोग पुर्याउनुको निम्ति सबैले ध्यान दिनु जरुरी छ, मैले यति मात्रै भन्न चाहेँ.
त्यस सँगसँगै जस्तो स्थानीय पालिकाहरूले जुन खालको आह्वान गरेका छन् केही स्वास्थ्य सामग्रीहरू सुरक्षा सामग्रीहरूको लागि माग गर्नुभएको छ भनेर यहाँले पनि भनिरहँदाखेरि ती सामग्रीहरू अब कहिलेसम्म स्थानीय पालिकाहरूले पाउलान्?
अब यो खास गरी प्रदेश प्रदेश सङ्घबाट प्रदेश प्रदेशमा भनिएको छ र जहाँ जहाँ अप्ठ्यारो हुन्छ ती ती क्रमशः सामग्रीहरू चाहिँ केन्द्रमा नै आउनु पर्यो कति भन्ने आइ हुन्छ यदि गते यतिखेर आइपुग्नेछ भनेर स्टक गरेर कसैले राखेको अवस्था छैन. सामग्री आउने प्रक्रियासँगै सम्बन्धित आवश्यक परेको ठाउँमा सामग्री पुग्छ. अब अभाव हुन सक्छ तर पुग्छ, यसमा थुक रहनुको निम्ति म सबै पक्षलाई हार्दिक अनुरोध गर्न चाहन्छु.
हुन्छ, हामी कुराकानीको अन्त्यमा छौँ. अन्त्यमा सामुदायिक रेडियो गलकोट एफएम सुनिरहनु भएका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
मलाई निकै खुसी लाग्यो यहाँले यहाँको जनसमुदायहरूसित केही भावनाहरू प्रकट गर्ने अवसर दिनुभएकोमा म हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु. अस्ति म झन्डै 4-5 घन्टा गलकोट बसेँ, लकडाउन भएको हुँदाखेरि सबै त्यहाँको जनसमुदायहरूसँग मेरो भावना व्यक्त गर्ने अवसर हुन सकेन. त्यसपछि म वृत्तिवान गएर बसेँ र आज यहाँले जुन कुराहरू मेरो भनाइहरू जनतासित अलिकति साक्षात्कार रूपमा प्रस्तुत गर्नुभयो, म यहाँको यो रेडियो परिवार र यहाँप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु. र आदरणीय जनसमुदायहरूलाई यस्तो प्रतिकूल अवस्थामा सबभन्दा सुरक्षा भनेको त्यहाँले गरेको निर्देशनलाई कडाइपूर्वक पालना गरेर घरमा बसेर बाहिर ननिस्केर तातो पानी खाएर खास गरी नुनले चाहिँ मुख कुल्ला गरेर साबुन पानीले हात धोएर सकुशल चाहिँ बस्नको निम्ति ढुक्क भएर रहनको निम्ति हार्दिक अनुरोध पनि म गर्न चाहन्छु.
हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद.
कार्यक्रम कोरोना संकट विशेषमा हामीले प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलसँग कुराकानी गरेका थियौँ. निर्वाचन क्षेत्र नम्बर 2 बागलुङका सांसद देवेन्द्र पौडेलसँग विशेष गरी संघीय सरकारले गरिरहेको अभ्यास, त्यस पश्चात स्थानीय तहमा सुरक्षा सामग्री, स्वास्थ्य संस्थालाई थप व्यवस्थापन र स्वास्थ्य कर्मीहरूको मनोबल उच्च बनाउनका लागि जुन खालका आवश्यक सुरक्षा सामग्री छन् ती व्यवस्थापनका हिसाबले पनि केही सामग्रीहरू उपलब्ध गराएको जानकारी गराउनु भएको छ. पालिका मार्फत उपलब्ध गराएको भनेर पनि जानकारी गराउनु भएको छ. ती पालिकामा आएका सामग्रीहरू कति आए के आए भन्ने विषयमा चाहिँ पालिका मार्फतै जानकारी दिने गरिकन उहाँले आफ्नो भनाइ पनि राख्नु भएको छ र सचेत हुन आग्रह पनि गर्नु भएको छ. यस बारेमा कति आए र कसरी व्यवस्थापन गरिएको छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ. यद्यपि त्यसभन्दा अगाडि तपाईँ बीचमा यो एउटा जनचेतनामूलक सामग्री तपाईँका लागि राख्छौँ. तपाईँ भने सामुदायिक रेडियो गलकुट एफएम 102.4 मेगाहर्ज सुन्दै गर्नुहोस्।
कोरोना नयाँ प्रजातिको भाइरस हो, यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वास प्रश्वाससम्म गराउन सक्छ. कोरोना भाइरसका लक्षणहरू: 110.4 डिग्री भन्दा बढी ज्वरो आउनु, रुघाखोकी लामो समयसम्म लागिरहनु, सास फेर्न गाह्रो हुनु, छाती तथा टाउको नियमित दुख्नु, निमोनिया हुनु, मृगौलाले काम गर्न बन्द गर्नु, नियमित हाच्यु आउनु. कोरोना भाइरसबाट कसरी बच्ने? नियमित रूपमा साबुन पानीले हात धुने, रुघाखोकी लागेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचार गराउने, खोक्दा हाच्यु गर्दा रुमालले नाक र मुख छोप्ने, मासु तथा मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, पशुपन्छीसँग सिधै सम्पर्क नगर्ने वा नजिकै नजाने, धेरै बेरसम्म पशुपन्छीको नजिकै नबस्ने, धेरै भिडभाडमा नजाने, जानै पर्ने भए मास्क र चस्मा लगाएर मात्र जाने र सावधानी अपनाउने, आफ्नो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, रुगा खोकी लागेको व्यक्ति नजिकै नजाने।
जनहितका लागि गलकुट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गलकुट बागलुङ।
हामीले विशेष गरेर कोरोना भाइरस COVID-19 बढ्दो संक्रमण न्यूनीकरणका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले गरिरहेको अभ्यास र कार्यान्वयनका प्रयासहरूको बारेमा कुराकानी गरिरहेका छौँ। यस सँगसँगै सरकारले लकडाउनको समयावधि दोस्रो पटक थप गरेको छ। दोस्रो पटक थप गरिसके पश्चात गलकुट लगायतका विभिन्न स्थानीय तहहरूमा खाद्यान्नको अभाव सिर्जना हुन थालेको छ। खाद्यान्न अभाव भन्दा पनि अत्यावश्यक वस्तुको रूपमा हामीले सञ्चारलाई प्रयोग गरिरहँदाखेरि टेलिफोनका लागि मोबाइल फोनमा आवश्यक जुन खालको रिचार्जहरूको आवश्यकता पर्ने हुन्छ, रिचार्ज समेत सहज रूपमा आपूर्ति हुन नसकेको हामीले जानकारी पाएका छौँ। यद्यपि कतिपय अवस्थामा कालोबजारी पनि सिर्जना भएको छ। कालोबजारीलाई नियन्त्रण गर्न स्थानीय सरकारले के गरिरहेको छ, यो विषयमा हामीले अलि बढी ध्यान केन्द्रित गरेका छौँ। स्वास्थ्य क्षेत्रको समग्र व्यवस्थापनका विषयमा पनि हामीले कुराकानी गर्नेछौँ। यसबीचमा हामीसँग कुराकानी गर्नका लागि यति बेला गलकुट नगरपालिका कि नगर उपप्रमुख रेणुका काउज हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। काउजी, तपाईँलाई कार्यक्रम कोरोना संकट विशेषमा हार्दिक स्वागत छ।
धन्यवाद।
विशेष गरेर पछिल्लो समय स्थानीय सरकारले जुन खालको केन्द्र सरकारले घोषणा गरेको लकडाउनको समयावधि बढाउँदै गर्दाखेरि त्यसलाई लकडाउनलाई प्रभावकारी बनाउनका लागि कार्यान्वयनको चरणमा रहेको स्थानीय सरकारले थप प्रभावकारी बनाउने कदमहरू त अगाडि बढाइ नै रहेको छ। यो बीचमा खाद्यान्न लगायतका सामग्रीहरूको सहज आपूर्तिको विषयमा स्थानीय सरकारले कस्तो खालको भूमिका निर्वाह गरेको छ?
यसमा चाहिँ विशेष गरेर अहिलेसम्म जुन स्थानीय सरकारले गरिराखेको छ त्यो कामहरू चाहिँ गलकुट नगरपालिकाका सबै जनताहरूले थाहा पाइराख्नु भएको छ। यसमा चाहिँ विशेष गरेर अहिले हामीलाई परेको समस्या भनेको यो क्वारेन्टाइनको जुन व्यवस्थापन सँगसँगै बाहिरबाट आउने जुन मानिसहरू छन् उहाँहरूलाई चाहिँ घरमै त्यो होम क्वारेन्टाइनमा बस्ने कुराहरू त सबैलाई अवगत भइसकेको छ। अहिले चाहिँ हामीलाई मुख्य समस्या भनेको चाहिँ स्वास्थ्य कर्मीहरूलाई चाहिँ उहाँहरूलाई जुन अहिले आवश्यक सामान छ त्यो सामान हामीले अब केन्द्र सरकारले पनि कहिले मगाउने अनि फेरि त्यो ल्याएको सामानहरू चाहिँ कमसल पर्ने त्यो कारणले गर्दाखेरि धेरै कुराहरूले हामी पाउन सकेका छैनौँ। तर पनि त्यो अवस्थामा अहिले मेन आवश्यक भनेको चाहिँ थर्मल गन हो। यसमा चाहिँ हामी गलकुट नगरपालिकाका सबै स्वास्थ्य इकाइमा पुर्याउनका लागि हामीले यो अहिलेसम्म जति बाँडिसकेका छौँ र थप यसलाई अझ राम्रो गराउनको लागि हामीले आविष्कार केन्द्रबाट महावीर पुनले पनि छवटा हामीलाई उपलब्ध गराउने भन्नुभएको छ। त्यो चाहिँ हामीले छिट्टै उपलब्ध गराउनेछौँ। त्यसै गरी थर्मल गन पनि हामीले प्रत्येक वडामा ल्याउनको लागि हामीले सम्पर्क गरिसकेका छौँ।
अहिलेको अवस्थामा यो लकडाउनलाई प्रभावकारी बनाउने भनेको स्थानीय सरकारले बढी कार्यान्वयनको चरणमा रहेको छ, वडाकाहरूले पनि त्यसमा सक्रिय देखेका छन्। यद्यपि यो अवस्थामा खाद्यान्न लगायतका सामग्रीहरूको आपूर्ति सहज गर्न स्थानीय सरकारले भूमिका खेल्नुपर्ने अवस्था देखिएको छ। अहिले पनि स्थानीय सरकार मातहतबाट जुन खालको मापदण्ड नै बनाएर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ राहतका लागि भनेर, दालको अभाव सिर्जना भएका कारणले कतिपय वडाहरूमा अहिले राहत वितरण समेत प्रभावित बनेको यहाँलाई अवगत नै छ। अब यो आपूर्ति सहज गर्न, यो खाद्यान्न लगायतका आपूर्ति सहज गर्न के गर्छ नगरपालिकाले?
नगरपालिकाले चाहिँ अब सुरुको अवस्थादेखि नै यो उद्योग वाणिज्य सँगसँग हामीले सहकार्य गरेर काम गरिरहेको अवस्था छ र अहिले यो गलकुट नगरपालिकाभित्र पनि राहत वितरण गर्दै गर्दाको अवस्थामा हामीले कुनै ठाउँ राहत वितरण गरिसकेका छौँ भने कुनै वडामा चाहिँ राहत वितरण गर्ने अवस्थामा छौँ। तर हामीले यो राहत वितरण गर्दै गर्दाखेरि पनि के अनुभव गर्यौँ भने यो गलकुट नगरपालिकाभित्र त्यस्तो खानै खान नपाएर बस्न नसक्ने अवस्थामा चाहिँ थोरै मात्रामा हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले दिइसकेको अवस्था छ र अब दिने भनेको चाहिँ अलिकति यो समय अझै लम्ब्याइयो भने चाहिँ त्यो अवस्था आउन सक्छ। त्यसैले त्यो अवस्था नआओस् भनेर जुन तपाईँले दालको अलिकति समस्या परेको छ भन्नुभएको छ त्यो चाहिँ हामीले उद्योग वाणिज्य सँगसँग पनि सहकार्य गरेर यहाँका व्यवसायहरूसँग पनि सहकार्य गरेर यसको लागि सहज आपूर्तिको लागि हामीले पासको व्यवस्था सँगसँगै हामीले सिडिओ कार्यालयसँग पनि सम्पर्क गरेर त्यो कारणहरू चाहिँ हामीले मिलाइरहेका छौँ।
थप यसमा अझ बढी आपूर्ति सहज नभएका हिसाबले कालोबजारी सिर्जना भएको रिचार्ज कार्डको कुरा छ। मैले सुरुवातदेखि नै भनेको रिचार्जलाई, एउटा रिचार्जलाई नेपाल टेलिकमले 100 रुपियाँको रिचार्ज गर्दाखेरि 100 रुपियाँ बोनस दिएको छ यो लकडाउनको अवधिका लागि। तर आम मानिसले त्यो बोनसलाई समेत बिक्री गर्ने विक्रेताले 100 रुपियाँको रिचार्जलाई 140 रुपियाँसम्म बिक्री गर्ने गरेको तथ्यसहित हामी बिचमा पनि केही ग्राहकहरू हाम्रो रेडियोसम्म आइपुग्नु भएको छ। यो कालोबजार नियन्त्रणका लागि नगरपालिकाले के गर्छ?
त्यसको लागि त हामीले तपाईँहरूसँग आएको छ भने चाहिँ त्यो चाहिँ हामीलाई खबर गरिदिनुहोस् हामीले भनिराखेका छौँ। र यो कालोबजारीलाई नियन्त्रण गर्नको लागि हामी उद्योग वाणिज्यसँग निरन्तर सम्पर्कमा छौँ र तपाईँ पत्रकार साथीहरूसँग पनि हामी सम्पर्कमा छौँ। र यदि कहीँ कतै त्यस्तो अवस्था भेटियो भने चाहिँ हामीलाई जानकारी गराउनुहोस्, हामीलाई त्यहाँ उहाँहरूलाई चाहिँ हामीले कानुनी दायरामा ल्याउँछौँ भनेर हामीले निरन्तर भनिका राखेका छौँ। र त्यो यदि तपाईँहरूले त्यो पाउनु भएको छ भने त्यो हाम्रो नगरपालिकामा सम्पर्कमा ल्याउनु होला र त्यसलाई चाहिँ हामीले
कारवाहीको प्रक्रिया अगाडि बढ्छ।
हजुर, एकदमै एकदमै।
त्यो सँगसँगै जोडिएको अहिले भर्खर हामीले कार्यक्रमको सुरुवातको चरणमा सङ्घीय सांसद देवेन्द्र पौडेलसँग कुराकानी गरेका थियौँ र उहाँसँग हामीले बढी स्वास्थ्य संस्थामा आवश्यक चिकित्सकहरूले लगाउने पिपी लगायतका स्वास्थ्य सामग्रीहरूको व्यवस्थापनमा सङ्घीय सरकार मार्फत स्थानीय पालिकाहरूलाई हस्तान्तरण गर्ने गरी केही सुरक्षा सामग्रीहरू उपलब्ध गराएको र केही समय गलकोट लगायतका बागलुङका पश्चिम क्षेत्रका जुन पालिकाहरूमा स्वास्थ्य पालिकामा रहेका स्वास्थ्य संस्थामा समेत अवलोकन गरेको भन्ने खालको जानकारी दिनुभएको छ। गलकोट नगरपालिकामा सङ्घीय सरकार मार्फत कति सेट पिपी उपलब्ध भएको हो अथवा त्यसको तथ्याङ्क छ तपाईँसँग?
यस्तो छ, उहाँले चाहिँ अब हामीलाई गलकोट नगरपालिकालाई पनि केही सेट उपलब्ध गराउनु भएको छ तर त्यो सेटले चाहिँ पर्याप्त मात्रामा हामीलाई पुग्दैन। त्यो कारणले गर्दाखेरि योभन्दा उहाँले दिनभन्दा पहिले पनि हामीले 10 ल्याइसकेका थियौँ तर त्यसले पनि त्यो क्वालिटी अलिकति नराम्रो भएको कारणले गर्दाखेरि अहिले पनि फेरि हामी ल्याउने प्रक्रियामा छौँ र अहिले आविष्कार केन्द्रले पनि हामीलाई 6 पिपिए सहयोग गर्ने भनेको छ, त्यो चाहिँ आउँदैछ। र यो जुन के अरे हाम्रो देवेन्द्र पौडेल हाम्रो माननीय सांसदसँग कुरा गर्नुभएको थियो त्यो पनि मैले भर्खरै सुने होइन, उहाँले जुन दिनुभएको छ त्यो चाहिँ हाम्रो नगरपालिकालाई पर्याप्त छैन, त्यो कारणले गर्दा अझै हामीलाई चाहिँ आवश्यक छ।
यो लकडाउनलाई प्रभावकारी बनाउने कुरामा स्थानीय सरकार बढी खटेको पनि देखेको छ, त्यसको हामी पनि खुलेर प्रशंसा गरिरहेका छौँ। आम मानिसलाई सचेत बनाउन र सावधानी अप्नाउनको लागि पनि हामी पनि आग्रह गरिरहेका छौँ। यो सन्दर्भमा बजार क्षेत्र सुनसान हुँदा गाउँघरमा भिडभाड बढ्ने, गाउँघरमा केही सुनसान बन्न थाल्यो भने बजार क्षेत्रतर्फ सामान्य कामका लागि पनि मानिसहरू बढी ओहोर दोहोर गर्ने यस्तो खालको परम्परा देखिन्छ नि, यसप्रति तपाईँ के भन्नुहुन्छ?
यो चाहिँ यो अवस्था देखिरहेको अवस्था छ तर यसलाई नियन्त्रण गर्नको लागि चाहिँ हामीले निरन्तर रूपमा हाम्रो सुरक्षाकर्मी साथीहरूसँग सम्पर्कमा बसेर उहाँहरूलाई चाहिँ प्रत्येक ओडावडामा डुलाउने काम पनि गरिरहेका छौँ। त्यो कारणले गर्दाखेरि हजुरले भनेको जस्तो एक दुईचोटि एक दुई दिन भए तापनि यो निरन्तर भएको छैन, यो चाहिँ एकदम राम्रो भएको छ किनभने हजुरहरूको सम्पर्क सुरक्षाकर्मीहरूको सम्पर्क र स्वास्थ्यकर्मी साथीहरूले पनि आफै यो कुरालाई चाहिँ अलिकति नियन्त्रण गरेको कारणले गर्दाखेरि यो अलिकति यो समय चाहिँ लामो भएको कारणले गर्दाखेरि पनि अब एक दुईजना युवा साथीहरू घरभित्रै बस्न नसक्ने अवस्थाले गर्दा र विशेष काम परेको अवस्थाले गर्दा र हाम्रो यो गाउँघरमा चाहिँ धेरै कामको पनि अहिले चतारो जुन मकै छर्नेको कुराहरू पनि छ त्यो कारणले गर्दा मोल फाल्ने यताउताको कारणले गर्दाखेरि पनि धेरै मान्छेहरू जुन जम्मा भएर काम गर्ने कुराहरूले गर्दाखेरि पनि यो कुरा अलिकति भएको छ तर यसलाई नियन्त्रण गर्नको लागि चाहिँ हामी सुरक्षाकर्मी साथीहरूसँग निरन्तर सम्पर्कमा छौँ र उहाँहरूको निरन्तर यो ओडावडा घुमाइले गर्दाखेरि पनि यो अवस्था चाहिँ अहिले सामने भएको छ।
गलकुट नगरपालिकाले गरिरहेका गतिविधिहरू अझ बढी प्रभावकारी बनाउन स्थानीय तहमा रहेका कर्मचारीको उति नै बढी जिम्मेवारी पनि रहन्छ। यसै सन्दर्भमा गलकुट नगरपालिकाका सबै जनप्रतिनिधिहरूले लकडाउनलाई प्रभावकारी बनाउन कार्यान्वयनकै चरणमा रहिरहेको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्य कर्मीहरूको सुरक्षाको व्यवस्थापनको लागि त नगरपालिका लागि नै रहेको छ, त्यो तपाईँले पनि भनिसक्नु भएको छ र यस अगाडि सांसद लगायत विभिन्न प्रदेश सभा सांसद त्यसरी सङ्घीय सांसदले पनि व्यवस्थापनको तयारी काम गरिरहेका छौँ भनिरहनु भएको छ। यद्यपि स्वास्थ्य संस्थामा सहज रूपमा यो मौसम अनुसारका बिरामीहरूको उपचार सेवा प्रदान भएको छ, त्यसतर्फ तपाईँहरूले अनुगमन गर्नुभएको छ?
यसमा चाहिँ हामी निरन्तर यो स्वास्थ्य संयोजकसँग पनि सम्पर्कमा छौँ र अहिले चाहिँ हामीले यो विभिन्न स्वास्थ्य संस्थामा यो स्वास्थ्य कर्मीहरूको कुनै अब उहाँहरूको चाहिँ अब अहिले यो कोरोनाको कारणले गर्दाखेरि बढी ध्यान चाहिँ कोरोनामा जाँदाखेरि अरू बिरामीहरूले अलिकति दुःख पाउने हो कि उहाँहरूले चाहिँ भनेको जस्तो सेवा नपाउने हो कि भन्ने कारणले गर्दाखेरि अहिले हामी चाहिँ यो गलकोट नगरपालिकाको उतातिरको जुन 6 उताको भाग चाहिँ मेयर साहब आफै त्यहाँ बसेर हेरिराख्नु भएको छ भने यता 10 11 अलिकति यतातिरको भागलाई चाहिँ म आफै पनि हेरिराखेको छु र निरन्तर म स्वास्थ्य कर्मी साथीहरूसँग पनि सम्पर्कमा छु र त्यो कारणले गर्दाखेरि धेरै ठाउँमा त्यो यो कोरोनाभन्दा बाहिरको जुन बिरामीहरू आउनु भएको छ उहाँहरूले चाहिँ उपचार नपाउने भनेर त्यस्तो भएको अवस्था चाहिँ अहिलेसम्म
सामाजिक सञ्जालमा कतिपय अवस्थामा आलोचना पनि हुने गरेको छ। अस्पतालमा जाँदाखेरि सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध भएन, भाइरल ज्वरोका बिरामीले समेत ज्वरो समेत नाप्न पाएका छैनन्, उनीहरूलाई औषधि समेत अस्पतालको गेटभित्रबाट दिइन्छ भन्ने खालको यस्तो खालको आलोचना हुन्छ।
मैले पनि त्यो सामाजिक सञ्जालमा त्यो खालको कुरा देखिसकेपछि साँच्चीकै त्यो अवस्था हो कि भनेर म एक दुईवटा हस्पिटल जुन नामै लिएर त्यहाँ उहाँहरूले चाहिँ अब प्राइभेट हस्पिटलहरूको पनि नाम लिनु भएको थियो, म आफै गएर पनि त्यहाँ औषधि किन्ने प्रयास गरेँ तर त्यो अवस्था चाहिँ मैले पाएन। उहाँहरूले जुन बिहेभ गर्नुभएको छ त्यो चाहिँ एकदम सहज छ, तर म त्यहाँ चाहिँ चिनिने तरिकाले नै म रेणुका खाउचा भनेर नै मलाई औषधि लिनुहोस् भनेर म गएको थिएन। म त्यहाँ मुख छोपेर अहिले किनभने अहिले स्वाभाविक रूपमा हामीले मास्क लगाएर हिँड्छौँ होइन, त्यो सँगसँगै अलिकति गर्मी भएको कारणले गर्दा मैले फेस पनि छोपेरै गएको थिएँ, तर उहाँहरूको बिहेभ चाहिँ मैले त्यस्तो पाएन। उहाँहरूले चाहिँ राम्रो गर्नुभएको छ र त्यसलाई थप राम्रो बनाउनका लागि तपाईँहरूले पनि आफ्नो ठाउँबाट एकदमै अवेर गर्नुभएको छ, त्यस्तै गरी हाम्रो सुरक्षाकर्मी साथीहरूले पनि एकदमै सहयोग गर्नुभएको छ। त्यो कारणले गर्दाखेरि जुन सामाजिक सञ्जालमा आएको छ त्यो आए अनुसारको बिहेभ चाहिँ हाम्रो स्वास्थ्यकर्मी साथीहरूले गरेको जस्तो चाहिँ मैले पाएको छैन। हजुर
हुन्छ, हामी कुराकानीको अन्तिम चरणमा पनि छौँ स्वास्थ्यकर्मीसँग र अस्पतालमा हामीले पनि तपाईँले जस्तै हामीले आफ्नो अनुहार अथवा आफ्नो परिचय लुकाएर केही सहज व्यवस्थापन छ या छैन भन्ने विषयमा पनि हामीले केही अनुगमन गरेका छौँ। तपाईँसँग कुराकानी पश्चात हामीले त्यो बारेमा पनि आम श्रोतालाई सचेत बनाउनेछौँ, जानकारी गराउनेछौँ। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
सर्वप्रथम त जुन पत्रकार साथीहरूले पनि मिडिया मार्फत यो जुन हाम्रो कोरोना सम्बन्धी कुराहरूलाई एकदम प्रचार गर्नुभएको छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो यो गलकोट नगरपालिकाभित्रका सबै समुदायहरू चाहिँ अहिलेसम्म अनुशासित रूपमा चाहिँ आफ्नो ठाउँमा जुन हामीले भनिराखेका छौँ त्यो हामीले भनेका कुराहरूलाई र हामीले यो गलकोट नगरपालिकाभित्र अवलम्बन गरेका नियमहरूलाई जुन पालना गरिदिनु भएको छ यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब पनि जुन नेपाल सरकारले जुन आह्वान गरेको छ त्यो कुरालाई चाहिँ एकदमै तपाईँहरूले सहर्ष स्वीकार दिएर सबै यो हामी सबैको लागि हो भन्ने कुरालाई स्वीकार दिएर सबै आफ्नो ठाउँमा बसिदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद हजुरलाई पनि।
गलकुट नगरपालिका कि नगर उपप्रमुख रेणुका काउजासँग विशेष गरी बजार व्यवस्थापन आपूर्तिको सहज र कालोबजारी नियन्त्रणका लागि गरिरहेको प्रयासका बारेमा हामी कुराकानी गरेका थियौँ। म यस अगाडि पनि जानकारी गराइहाले हामीले गलकुट नगर क्षेत्रका निजी अस्पतालमा आम मानिसले सहज रूपमा स्वास्थ्य सेवा पाएका छैनन् भन्ने विषयमा जानकारी पाएपछि हिजो हामीले सोमबारको कार्यक्रम सञ्चालन सकिसके पश्चात हामीले हाम्रो परिचय लुकाएर हामीले जानकारी न हाम्रो आफै पनि उपस्थित भएपछि सहज रूपमा सेवा प्रदान हुन सक्छ भन्ने जानकारीले हामीले स्थानीयलाई प्रयोग गरेर अस्पतालमा पुर्याएर केही औषधिहरू खरिद गरेका छौँ। ती औषधिहरू सहज रूपमा हामीले उपलब्ध बनाएका छन्, अस्पतालले सहजै उपलब्ध गराएको समेत यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। यद्यपि अस्पतालमा सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भाइरल ज्वरो लगायतका स्वास्थ्य उपचारका लागि अस्पतालले अझै पनि सहजीकरण गर्न केही आवश्यकता देखिएको छ। त्यसतर्फ पनि हामीले सम्बन्धित निकायमा हामीले गरेको स्ट्रिङ अपरेशनको जानकारी पनि गराउनेछौँ। यहाँहरू बीचमा म यो जानकारी गराउन चाहन्छु, कक्षा 11 र 12 को परीक्षा समेत स्थगन गरेको छ। यो कोरोना भाइरस COVID-19 को संक्रमणकै कारणले कक्षा 11 र 12 को परीक्षा भर्खरै मात्र स्थगित भएको जानकारी प्राप्त भएको छ। यसबारे पनि म तपाईँलाई हामीले गरिरहेको अभ्यासमा आम विद्यार्थीहरूले कसरी अध्ययन अध्यापनलाई प्रभावकारी बनाउँदैछन् त आगामी श्रृङ्खलामा हामीले फलोअप गर्नेछौँ। त्यससँग थर्मल गनमा समेत कालोबजारी सुरुवात भएको छ, हामीले त थर्मल गन अझैसम्म पाउन सकेका छैनौँ, यो दुर्भाग्यपूर्ण अवस्था हो। संघीय सांसदले हामीले व्यवस्थापन गर्छौँ भन्ने प्रदेश सरकारका प्रदेश सभा सदस्यहरूले समन्वय गर्छौँ भनिरहँदाखेरि स्थानीय सरकारले हामीले प्रदेश र केन्द्रलाई माग गरिरहेका छौँ भन्दै गर्दा तपाईँ हामीले थर्मल गन लकडाउनको करिब 15 दिन बित्दा समेत हामीले पाउन सकेका छैनौँ, यो दुर्भाग्यपूर्ण हो। यसतर्फ सम्बन्धित निकायले समयमै सचेत बन्दै समयमै उपलब्ध गराउने तर्फ ध्यान केन्द्रित गर्नु अत्यन्तै आवश्यक छ। त्यस सँगसँगै राहत तर्फ हाम्रो ध्यान केन्द्रित भएको छ, राहत वितरण अत्यन्तै पारदर्शी हुनुपर्छ तपाईँ हाम्रो भनाइ छ। यसतर्फ कहीँ कतै राहतको नाममा धनीले राहत पाउने र गरिबले पेट पाल्न नसक्ने यो अवस्था गलकुट नगर क्षेत्रभित्र ताराखोला गाउँपालिका क्षेत्रभित्र नआओस्। यद्यपि राहत वितरण गरिएका व्यक्तिहरूको तथ्याङ्क समेत स्थानीय सरकारले राख्नुपर्छ, वडा कार्यालयमा हुनुपर्छ। त्यसबारे तपाईँ हामीले चाहेको समयमा राहत वितरण वितरण कसलाई गरियो भनेर त्यो तथ्याङ्क सहित हामीले नामावली समेत सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ। यसतर्फ पनि तपाईँहरूको ध्यान म केन्द्रित गर्न चाहन्छु। आम मानिसले तपाईँलाई पुग्दैछ भने जबरजस्त राहत लिने होइन। यदि खान नपुगेको व्यक्ति छ, श्रमिक गरिरहेको छ, उसले पेट पाल्न सकेको छैन भने तपाईँ हामी सिफारिस गरौँ, तपाईँ हामीले हातेमालो गरेर राहत वितरणमा अग्रसर बन्नुपर्छ। यो जानकारी सँगसँगै हामी कार्यक्रमको अन्तिम चरणमा पनि छौँ र यसबारे म कोरोना भाइरस COVID-19 पछिल्लो तथ्याङ्क विश्वभर रूपमा महामारीको रूपमा फैलिरहँदा पछिल्लो तथ्याङ्क के छ यसबारेमा संक्षेपमा जानकारी गराउन चाहन्छु। त्यस सँगसँगै हामी कार्यक्रमबाट आजका लागि भने ओझेल पढ्नेछौँ। अहिलेसम्मको अवस्था हेर्ने हो भने कोरोना भाइरस COVID-19 संक्रमण बढ्दो रूपमा देखिएको छ। कोरोना भाइरस COVID-19 तथ्याङ्क विश्वभरको तथ्याङ्क हेर्ने हो भने अहिलेसम्म संक्रमितको संख्या 13,59,010 पुगेको छ भने निको भएकाको संख्या 2,93,454 रहेको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या विश्वभर 75,906 पुगेको छ, दिन प्रतिदिन बढिरहेको छ। त्यसै गरी नेपालमा अहिलेसम्म परीक्षण टेस्ट गरिएको संख्या 1,890 पुगेको छ, संक्रमितको संख्या 9 छ, निको भएको संख्या 1 छ। यस सँगसँगै हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा पुनः यहाँहरू बिचमा म के जानकारी गराउन चाहन्छु भने कोरोना भाइरस COVID-19 यो नयाँ प्रजातिको भाइरस हो। यसबाट बच्नका लागि तपाईँ हामीले सावधानी अप्नाउने र सचेत बन्नु बाहेक विकल्प छैन। यसको औषधि समेत अहिलेसम्म बजारमा आउन सकेको छैन। तसर्थ औषधि पत्ता नलगाएको अवस्थामा, लगाउन नसकेको सन्दर्भमा तपाईँ हामी सबैभन्दा रोग लाग्नबाट बस्ने नै हो। रोग लागिसकेपछि हामीलाई निकै कठिन पर्नेछ। हामीको हाम्रो होसियारीको अभावले हाम्रो जीवन नै नरहन सक्छ। यसतर्फ तपाईँ हामी सचेत बन्न अति नै आवश्यक छ। त्यसैले घरमै बसौँ, सचेत बनौँ भन्न चाहन्छौँ। कार्यक्रमको यो बसाइबाट यतिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधिमा रहेर साथ दिने मित्र सरिता खत्रीप्रति विशेष आभार व्यक्त गर्दै आजको कार्यक्रम कोरोना संकट विशेषबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। जाँदा जाँदै यो महामारीको यो अवस्थामा तपाईँले गरेको कालो बजारीले धेरै मानिसको ज्यान जान सक्छ। तपाईँले गरेको कालो बजारीकै कारणले बजारमा आम मानिस त्रसित बन्न सक्छन्। त्रासमा बाँचिरहेका मानिसलाई त्रसित होइन, होसियार र सावधान बनाउन तर्फ तपाईँ हामी जिम्मेवार बन्नै पर्छ, जिम्मेवारी निभाउनै पर्छ। हवस् त, नमस्ते। सचेत बनौ, सावधानी अपनाऊ।